सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टू फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टू फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभरि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्दरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आजको कार्यक्रम सेयर कारोबार प्रति केन्द्रित रहनेछ। मानिसहरू व्यापार व्यवसाय भन्ने बित्तिकै पहिलो प्राथमिकता फसल, होटल, गाडी घोडालाई दिन्छन्। हुनु पनि हो, तपाईँ हामीलाई सजिलो गरी सामान किन्ने र बेच्ने कुरा सजिलो लाग्छ, तर एउटा यस्तो व्यापार छ जसबाट तपाईँ हामी राम्रो आम्दानी गर्न सक्छौँ, त्यो हो सेयर कारोबार। सेयर कसरी किन्ने र कसरी बेच्ने अथवा सेयरको कारोबार कसरी गर्ने, तपाईँहरू धेरैसँग जानी नजाने धेरै कम्पनीका सेयरहरू छन् पनि, तर त्यो प्रमाणपत्र वर्षौँदेखि घरमा थन्काएर राखिएका छन्। तर सेयरको कारोबार हुन्छ, किनबेच हुन्छ, सेयर कति घट्यो कति बढ्यो थाहा हुन्छ, सेयर पनि एउटा सम्पत्ति हो। त्यसैले आजको कार्यक्रममा हामी सेयर के हो र यसको कारोबारबाट पनि कसरी मनज्ञ आम्दानी गर्न सकिन्छ, यिनै विषय वस्तुहरूप्रति केन्द्रित रहनेछौँ। हुन त सेयरको कारोबार राजधानी केन्द्रित हुन्छ भन्ने मानसिकता पनि हामीमा छ, त्यो थियो पनि, तर अब सेयरको कारोबारका लागि काठमाडौँ नै जानु पर्दैन। धनगढीका एकजना युवाले धनगढीमै दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालीको शाखा खोल्नु भएको छ। तिनै युवा व्यवसायी दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालीका महाप्रबन्धक विष्णुराज ओझालाई आज मैले फेस टु फेसमा निम्त्याएको छु। यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद।
हामी झन्डै एक घन्टा जति कुराकानी गर्छौँ र खास गरी आज हामी सेयर के हो र यसको कारोबारमा बढी केन्द्रित रहन्छौँ। एउटा नयाँ विषयवस्तु मफसलको पत्रकारितामा, मफसलको रेडियोमा र मफसलका जनताका लागि आज हामी सेयरबारे सकेसम्म धेरै जानकारी दिन्छौँ, सजिलो र नेपाली भाषामा हाम्रो श्रोताहरूलाई यहाँले जानकारी गराइदिनु हुनेछ। खास गरी हामी सुरुवात गरौँ, सेयर भने चाहिँ के हो? कि
सेयर भनेको अब मेन चाहिँ सम्पत्ति नै भयो, सानो एकदम शाब्दिक रूपमा कुरा गर्दाखेरि।
हजुर।
अब यो चाहिँ कसो भने, अब एउटा कम्पनी जब निर्माण हुन्छ, कम्पनी निर्माण हुँदाखेरि अब जब कम्पनीलाई थप पुँजीको आवश्यकता पर्दछ, त्यतिखेर उक्त कम्पनीले बजारमा साना साना पुँजीहरूलाई सङ्कलन गर्ने क्रममा उसलाई के गर्छ भने, सेयर धनीको रूपमा तिमी चाहिँ सेयर धनी हो भनेर निमन्त्रण दिन्छ उसले, एउटा फारम जुन जसलाई चाहिँ हामी आइपिओ भन्दछौँ, प्राइमरी मार्केटमा आइपिओ भन्दछौँ। अब यो अहिले चाहिँ एकदमै चलन चल्तीमा रहेको छ, एकदमै भिड हुन्छ, यहाँ पनि मैले देखेँ धेरै भिड देखिन्छ। त्यो चाहिँ एउटा चाहिँ के भने, त्यो कम्पनीको एउटा अंश लिने हो, सेयर लिने भनेको त्यो कम्पनीको अंश लिने हो अथवा त्यो कम्पनीको मालिक बन्ने हो,
त्यो कम्पनीमा आफ्नो लगानी गर्ने हो,
लगानी गर्ने हो।
हजुर,
त्यसरी बुझ्नु पऱ्यो, त्यो कम्पनीमा लगानी गर्ने हो, त्यो कम्पनीको मालिक बन्ने हो।
हजुर।
सेयर भनेको त्यसको चाहिँ त्यो कम्पनीको नाफा घाटाको सडेन म हिस्सेदार हुन्छु भनेर जाने हो, त्यसैलाई नै सेयर भनिन्छ।
अब यो सेयर भन्छ नि, बजारमा सेयर किन्यो, सेयर बेच्यो, सेयरमा यति फाइदा भयो यति घाटा भयो भनेर, यो कारोबारको प्रक्रिया चाहिँ कस्तो छ?
सामान्यतया त यस्तो छ, अब यसमा चाहिँ कस्तो छ भनेदेखि चाहिँ, अब सामान्य सेयर बजार दुई प्रकारको हुने भयो, एउटा प्राइमरी मार्केट प्राथमिक बजार हुने भयो, एउटा दोस्रो बजार हुने भयो। प्राथमिक बजारमा अब पहिलो बजारमा प्राथमिक बजार भनौँ अथवा पहिलो बजार भनौँ, त्यसमा चाहिँ सेयरको चाहिँ अब कारोबार हुँदाखेरि अब यो चाहिँ कम्पनीले चाहिँ म मेरो चाहिँ पुँजीको 80% यतिसम्मको म चाहिँ पब्लिकलाई दिने भए भनेर घोषणा गरेर उसले चाहिँ एउटा आह्वान गरेर भर्नुहोस् भनेर उसले आह्वान गर्छ एउटा, त्यो आह्वान बापत चाहिँ अब त्यो आह्वान गरेपछि पब्लिकले अब जनताले भनौँ त्यसमा चाहिँ अब मलाई यति किता चाहियो यति किता चाहियो भनेर चाहिँ माग गर्छन्। त्यो माग गरिसकेपछि त्यो सेयर जब माग गरिसकेपछि त्यो अब त्यो माग गरेको आधारमा कति भए, एप्लिकेसन कति परे, निवेदन कति परे, त्यसको आधारमा चाहिँ कम्पनीले सेयर दिने भयो उनीहरूलाई। अब थोरै परेको छ, अब मागभन्दा कम परेको छ, अब त माग बराबर परेको छ भने
जति माग्यो त्यति
पायो, त्योभन्दा बढी परेको छ भने रेसियोको आधारमा उसले सेयर दिने भयो।
कसले कति पैसाको किन्न चाहेको छ त्यसलाई अनुपात अनि उसले सेयर दिने
हजुर हजुर
अनि धेरै जसो जसरी ब्याङ्कहरू विभिन्न जलविद्युत आयोजनाहरू मान्छे भन्छन् मैले 20 लाखको सेयर किन्न खोजेँ बल्ल 10 किता पऱ्यो 1000 मात्रै पऱ्यो यो चाहिँ किन यति कम पर्दो रहेछ
त्यो भनेको अब त्यो नम्बर अब निवेदन चाहिँ आवेदन जति कति पर्छ त्यसमा भर पर्ने भयो अब आवेदनको अब अहिले त अब नेपालमा चाहिँ प्राथमिक बजार एकदम चलन चल्तीमा छ अब भनौँ अब 50 गुणा 100 गुणा 200 गुणा चाहिँ अब त्यो टाइम्स चाहिँ मल्टिप्लाई भएर त्यो बढे गुणा भएर त्यो चाहिँ बढेको हुन्छ त्यसले त्यति आवेदन पर्दाखेरि अब उसले रेसियोमा उसले सेयर दिन सक्ने त त्यति मात्रै हो त्योभन्दा बढेर त दिन सक्दैन अब उसले जति आवेदन पर्छ आवेदन परेको चाहिँ
उसले 1000 किता खोलेको छ भने त्यति मात्रै दिनु पायो
उसले त्यति दिन पायो त्योभन्दा बढी दिन पाएन
माग 3000 भयो भने त 2000 किताले
2000 किता पाएन त 3000 दिनु पऱ्यो भने थोरै थोरै दिनु पऱ्यो
हजुर भनेपछि अब जसरी मान्छेहरू भन्छ नि मैले सेयर मसँग सेयर छ मैले कसरी बेच्ने तपाईँ धनगढीमा आउनुभएको छ थोरै यो सेयर बजारभित्र प्रवेश गर्नुभन्दा अगाडि सुदूरपश्चिममा केही पनि छैन हामी त राजधानीतिर लाग्यौँ राजधानीमा पनि सम्भावना देखिएन अब अलिकति विदेशतिर जानु पऱ्यो भनेर यो क्षेत्रको युवाहरू पाहाडतिरबाट अलि धनगढीतिर धनगढीबाट काठमाडौँतिर काठमाडौँमा पनि सम्भावना देखेन भनेपछि त्योभन्दा नि बाहिर
हजुर
तपाईँ धनगढीबाट काठमाडौँबाट आफ्नो एउटा कम्पनी दर्ता गरेर फेरि बेग धनगढी आउनु भएको छ
हजुर
यो कारोबार कसरी सुरुवात भयो कतिको सम्भावना छ कतिको जटिलता छ थोरै त्यो बारेमा पनि भनिदिनु न
यसमा चाहिँ के छ भने हामी चाहिँ जो हामी अहिले काम गर्छौँ एज अ ब्रोकरको रूपमा सेयर ब्रोकरको रूपमा काम गरिराखेका छौँ हामी नितान्त दोस्रो बजारको काम गर्ने हो हामीले अब हामीले काठमाडौँमा रहेर हामी यति नेपालभरिमा अहिले जम्मा 50 ब्रोकर छौँ त्यो पनि हामी सरकारबाट लाइसेन्स प्राप्त ब्रोकर भयौँ अब यसमा चाहिँ के छ भनेदेखि चाहिँ अब हामीले चाहिँ काठमाडौँमा काम गरिसकेपछि अब मैले के छाने म मेरो यो जन्मथलो अब आफू चाहिँ जन्मेको ठाउँ अब भनौँ आफ्नो चाहिँ अब जीवनको आजको उमेरसम्मको 25-30% चाहिँ मेरो कर्मथलो पनि हो यो ठाउँमा चाहिँ मैले आएर केही गर्नुपर्छ भन्ने मलाई आफूलाई अनुभव भयो मलाई महसुस भयो त्यो कारणले गर्दाखेरि म यहीँ आएँ अहिले हामी चाहिँ सिधै चितवनबाट बिचमा काहीँ पनि छैन सिधै धनगढी आयौँ हामी धनगढीमै गर्नुपर्छ भन्ने लाग्यो यहाँ आएर हामीले शाखा खोलेका छौँ यसमा के हुन्छ भने सामान्यतया चाहिँ लगानीकर्ताले अब चाहिँ सेयर किन्नु पऱ्यो किन्नु परेको खण्डमा सो ब्रोकर कहाँ गए अब त्यो बाहिर किनबेच गर्न पाइएन आफू खुसी किनबेच गर्न पाइएन यही 50 ब्रोकरभित्र
गएरै
किन्नु पऱ्यो
हजुर
त्यसलाई वैधानिक कारोबार मानिन्छ भने त्यहाँ गएर अब त्यहाँ चाहिँ सर्टेन एउटा प्रक्रिया छ सामान्य प्रक्रिया छ त्यस्तो झन्झटिलो छैन त्यहाँ गएर चाहिँ त्यहाँको भनौँ शाखा प्रबन्धक अथवा त्यहाँका चाहिँ आधिकारिक कर्मचारीसँग सामान्य त्यो एउटा फारमको सामान्य चाहिँ एउटा चाहिँ प्रक्रिया पुरा गऱ्यो भने किन्न सकिन्छ त्यसमा समस्या रहेन किन्ने बेच्ने कुरामा चाहिँ अब कुन कम्पनी बेच्ने भन्ने कुरामा विश्लेषण फेरि गराउँला के छ
हजुर जसरी मैले भन्नु खोजेको अब सुदूरपश्चिममा पनि सम्भावना छ भनेर कारोबारका लागि लगानीका लागि युवाहरू अलिक सम्भावना देख्न थालेका छन् र यता फर्किन थालेका छन् तपाईँको पनि काठमाडौँमा आफ्नो कम्पनी छ तर सुदूरपश्चिममा पनि शाखा खोलेर सेयरको कारोबार अथवा सेयरसँग सम्बन्धित जानकारीहरू सुदूरपश्चिममा पनि लैजानुपर्छ भन्ने भावना
हजुर
यतातिर आउने चाहिँ आयो कतिको जटिलता छ कि अब म तपाईँसँग कुराकानी गरिरहेको छु धेरै कुरा सेयर कारोबारको बारेमा मैलाई थाहा छैन भनेपछि यहाँ यो क्षेत्रको यङहरूलाई व्यवसायीहरूलाई सेयर कारोबारको बारेमा कतिको थाहा छ तपाईँले त कम्पनीको शाखा खोलेर कारोबार गरिरहनु भएको छ
त्यही त केही बुझाइको कमी चाहिँ अवश्य रहेको छ अब त्यो हामी चाहिँ के छौँ भने आशावादी छौँ किनभने अब क्याम्पस कलेजतिर पनि अब लगभग यो विषयमा चाहिँ अब पढाइ नै हुनु थालिसकेका छ र अब हाम्रो क्याम्पसका जो हाम्रो कलेजका विद्यार्थीहरू छन् उनीहरूलाई त केही नलेज त छ तर कस्तो भने अब यो बुझाइ चाहिँ पक्कै पनि कमी भएको हो त्यो मान्नै पर्छ तर एकदम यो महत्त्वपूर्ण पाठ हो अब यहाँ हाम्रो नेपालमा चाहिँ त्यति चाहिँ यसले चाहिँ खासै ऊ गरेको छैन अन्त विदेशमा हजुरको यहाँको चाहिँ के हुन्छ भनेदेखि चाहिँ लगभग इकोनोमी इन्डिकेटै गर्छ क्या भन्नाले यसको आर्थिक अवस्था यो देशको आर्थिक अवस्था कस्तो छ भन्ने कुरा त्यो सेयर बजारले देखाउँछ त्यति महत्त्वपूर्ण कुरा हो यो अब यहाँ चाहिँ अलिकति चाहिँ अहिले त्यसको चाहिँ कमी चाहिँ पाएको छ त्यही पनि त्यसलाई हामी सुधार गर्दैछौँ हामी आफू लागेका छौँ अगाडि बढिराखेका छौँ भनिराखेका छौँ सुरुमा आउँदाखेरि चाहिँ अब मैले चाहिँ सम्भावना चाहिँ देखेका थिएँ सम्भावना छ किनभने छन् यहाँ त्यो गर्न सक्ने मान्छेहरू छन् क्षमतावान मान्छेहरू छन् तर गर्न त्यो चाहिँ अब त्यो थाहा नभएर त्यतिकै अब बसेका चाहिँ छन्। अब यदि त्यो चाहिँ यसको बारेमा वास्तविक रूपमा यो हो है, यो पनि एउटा के हो भने जागिर खाने ठाउँ चाहिँ हो, अथवा यहाँ गर्दाखेरि पनि कमाइ हुन्छ, आम्दानी हुनसक्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ देखाउनु बुझाउन सक्यौँ भने यसको भविष्य चाहिँ मैले धनगढीमा धेरै राम्रो देखाएको छु।
हजुर, कसरी किन्ने कसरी बेच्ने भन्ने कुरा हामी एकैछिनपछि गर्छौँ। तपाईँले कमाइको कुरा गर्नुभयो, धेरै मान्छेहरू बेरोजगार छन् नेपालमा, रोजगारी नै भएन, लाखौँ मानिसहरू भारत गएका छन् र लाखौँ नेपाली युवाहरू विदेशमा छन्। कसरी चाहिँ कमाइ गर्ने के यसबाट?
अब यसमा यस्तो छ, अब यो चाहिँ कस्तो भने अब लगानी गर्ने हो, मुख्यत यहाँ त लगानी नै गर्ने हो। जसरी अब भनौँ, अब हामीले यता विभिन्न व्यापारहरू गरिराखेका छौँ, त्यसमा चाहिँ के भने आफ्नो पुँजी आफूसँग भएको पुँजीलाई लगानी गरेर राम्रो कम्पनीहरूमा लगानी गरेर त्यसको नाफा लिने हो। आखिर सेयर भनेको पनि मैले भने अघि नै भने मालिक बन्ने हो, त्यो कम्पनीको मालिक भइसकेपछि त्यो कम्पनीले कमाएको नाफा उसले पनि पाउने हो। उसले त त्यही भनेको छ नि कम्पनीले, मेरो सेयर होल्डर बन, यति सेयर दिन्छु, मैले कमाएको मेरो कम्पनीले कमाएको त म तिमीलाई पनि बाँड्ने हो भनेर उसले आह्वान गरेको हो नि त। भनेको के हो भने यसमा के छ, एउटा सेयर बढ्दा अथवा घट्दा कमाई हुने भयो, अर्को होइन म बेच्दिनँ म यो कम्पनीको नाफै खान्छु भनेर बस्यो भने पनि त त्यो कम्पनीले चाहिँ वार्षिक रूपमा कमाएको नाफा त दिने भयो, आखिरी ब्याङ्कमा राखेको जस्तै हो त्यो पनि पैसा होइन। त्यो भएर चाहिँ के छ भने अब यसमा चाहिँ नाफा हुने प्रकार भनेको के भने एउटा कम्पनीले नाफा दिने हो, एउटा चाहिँ के भने अब सामान्य बजारमा चाहिँ अब सेयर कारोबार त भइरहेको हुन्छ, घट्ने बढ्ने भइराखेको हुन्छ। अब बढ्दाखेरि बेच्ने, घट्दाखेरि किन्ने, त्यसमा गइयो भने धेरै युवाहरूले रोजगार पनि पाउँछन्। अझ हाम्रो चाहिँ राजधानीमा त हजारौँ युवाहरू यसमा चाहिँ एकदमै डाइरेक्टली चाहिँ एकदम संलग्न भएको देखिन्छ, सिधै रूपमा चाहिँ यो सेयर बजारमा देखेको छ। अब बजार ठुलो छ, त्यहाँको अब चेतनाको कारणले पनि अगाडि छ, तर धनगढीमा पनि अब एक दुई वर्षपछि त्यो हुन्छ जस्तो मलाई लाग्छ।
यहाँ अहिले तपाईँको कम्पनीमा कतिजना युवाहरू यो काममा लागिरहेका छन्?
छन् यहाँ 50 जना छन्। सुरुवात गर्दाखेरि हामीले 2-4 जना 5 जनाबाट सुरु गरेका थियौँ। इभन अहिले चाहिँ हामी यहाँबाट महेन्द्रनगरका युवालाई पनि हामीले सेयर खरिद बिक्रीमा यहाँ चाहिँ हामीले संलग्न गराएर उनीहरू खरिद बिक्री गरिराखेका छन्, उनीहरू कारोबार भइराखेका छ, खरिद गर्छन् बिक्री गर्छन्। अहिले चाहिँ यहाँ 50 जना छन् धनगढीमा अझ विशेष त युवाहरूको संलग्न बिस्तारै बढ्दैछ।
सुदूरपश्चिममा सम्भावना केही पनि छैन, झन् यो सेयर कारोबारको त कुरा नै भएन। तपाईँ कहाँ चितवन बुटवल पोखरा छोडेर पछि धनगढी जानुभएको हो पनि भनेर तपाईँलाई हो?
केही भयो, धनगढी चाहिँ किन गएको सबै त्यो आश्चर्यको विषय चाहिँ भयो, किनभने अब योभन्दा ठुलो मार्केट बजार बुटवल त्यत्रो ठुलो बजार छ, नेपालगञ्जै ठुलो बजार छ, तपाईँ धनगढी जस्तो ठाउँमा चाहिँ तपाईँ धनगढीमा जानुभयो भनेर अचम्म चाहिँ परेको थिएँ। तर हामीले चाहिँ के गर प्रमाणित गऱ्यौँ, हामीले प्रमाणित गरेर हामीले के देखायौँ भने धनगढीमा पनि कारोबार हुन्छ, किनभने आजको दिनमा धनगढीको शाखाबाट कारोबार हुँदाखेरि भनौँ हाम्रो नियमनकारी निकाय होइन मा पनि धनगढीमा पनि कारोबार हुँदो रहेछ है
भन्ने विश्वास
भन्ने चाहिँ विश्वास चाहिँ उहाँले बोल्नु नै भएको छ, पत्र पत्रिका बोल्नु नै भएको छ धनगढीमा यस्तो कारोबार भयो भनेर। भने हामीले उहाँहरूलाई 2-3 चोटि ल्याएर यहाँ चाहिँ हामीले कार्यक्रम पनि गराउन सफल भयो, त्यो चाहिँ उहाँहरूलाई विश्वास दिलाउन सकेका छौँ कि धनगढीमा पनि सम्भावना छ, यहाँ पनि छन् कारोबार गर्ने मान्छेहरू छन्। मात्रै के हो भने थाहा छैन, जानकारीका लागि उहाँहरूलाई त्यो जानकारी छैन, त्यो जानकारी भयो भने यहाँ सम्भव छ भनेर हामीले उनीहरूलाई स्टक एक्सचेन्जमा हामीले चाहिँ त्यो हामीले उहाँलाई देखाउन सफल भएको छ भनौँ आजको दिनमा। हामीले
दिपसिका धितोपत कारोबार प्रणालीले के गर्छ कि जसरी अलिकता यो प्रणालीले गर्ने कामहरू अथवा बेच्ने किन्ने के चाहिँ गर्छ धनगढीमा आएर के
मुख्य हामी के हो भने हामी स्टक ब्रोकरको
लाइसेन्स
प्राप्त हामी नेपाल धितोपत्र आउँ सुपर रेगुलेटरी बडी मेन रेगुलेटरी बडी हाम्रो नेपाल धितोपत्र बोर्ड हो जो चाहिँ अर्थ मन्त्रालयको मातहतमा छ। त्यसको मुनि चाहिँ नेपाल स्टक एक्सचेन्ज छ जसले कारोबारको अनुगमन गर्छ मेन चाहिँ, र हामीलाई नेपाल सरकारको धितोपत्र बोर्डले लाइसेन्स दिन्छ। अब यसमा के छ भने कसरी कारोबार हुन्छ, अहिले हामीले गर्नुपर्ने कामहरू एक त सेयर खरिद बिक्री हाम्रो मुख्य काम भइहाल्यो, र अहिले हामीले अर्को के गर्छौँ भने सेयर खरिद बिक्री सँगसँगै डिम्याट भन्छ जुन चाहिँ सेयर प्रमाणपत्र जुन हाम्रो यहाँ चाहिँ हाम्रो सेयर धनी जनताहरूसँग छ सुदूरपश्चिममा, त्यो सेयर प्रमाणपत्रलाई चाहिँ अहिले अवौतिक गर्ने, सेयर प्रमाणपत्र कागज नराखेर त्यसलाई चाहिँ खातामा हाल्ने
हजुर
डिम्याट गर्ने कामहरू चाहिँ हामीले अहिले गर्छौँ। मुख्य त हामीले सेयर खरिद बिक्री नै गर्ने हो, त्यो सँगसँगै अहिले हामीले एउटा चाहिँ त्यो सेयरलाई डिम्याट गर्ने अवौतिक गर्ने काम पनि गर्छौँ हामीले लिप्सिकाबाट
हामी डिमेटका बारेमा पनि चर्चा गर्छौँ, अलिकति डिटेलमा चर्चा गर्छौँ, त्यसलाई कसरी व्यवस्थित पार्नुहुन्छ भनेर। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो सौगात 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ दीपशिखा धितो पत्र कारोबार कम्पनी प्रालीका महाप्रबन्धक विष्णुराज ओझा। आज हामी एउटा नौलो विषयमा कुराकानी गरिरहेका छौँ। तपाईँहरू कतै नजानु होला, अझै हामीसँग धेरै विषयवस्तुहरू बाँकी नै छन्, तर अहिले पालो भएको छ व्यापारिक विश्रामको। यो व्यापारिक विश्रामपछि श्रोता कार्यक्रम फेस फेसमा स्वागत छ। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै बैतडीको रेडियो सौगातबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालीका महाप्रबन्धक विष्णुराज ओझा। उहाँ धनगढीकै बासिन्दा हो। काठमाडौँमा कारोबार गरेपछि सुदूरपश्चिममा, खास गरी धनगढीमा उहाँले शाखा खोल्नु भएको छ। हामी सेयरका बारेमा उहाँसँग कुराकानी गरिरहेका थियौँ। र अब जसरी यहाँले डिमेटको कुरा गर्नुभयो, डिमेट भने चाहिँ के?
डिमेट भनेको सामान्य रूपमा चाहिँ भौतिक सेयरहरूलाई अवैध रूपमा परिवर्तन गर्नु, जुन हामीसँग रहेका सेयर प्रमाणपत्रहरू छन्। जस्तो अब मानौ, अब यहाँ चाहिँ हामीसँग अहिले चाहिँ धेरै जन हाम्रो सुदूरपश्चिमका सेयर धनी जनताहरूसँग कृषि विकास ब्याङ्कको सेयर छ, किनभने कृषि विकास ब्याङ्कले त्यो ऋणीलाई चाहिँ सेयर वितरण गरेको थियो। त्यो प्रमाणपत्रका रूपमा चाहिँ ती सेयरहरू छन्। ती प्रमाणपत्र रूपका रूपमा भएका सेयरहरूलाई अहिले सेयर खाता सेयरतालाई चाहिँ अवैधिक रूपमा अथवा खातामा जम्मा गर्नुलाई डिमेट गर् भन्ने हो, एकदम सरल शब्दमा भन्दाखेरि।
हजुर, जोसँग जोसँग विभिन्न कम्पनीका सेयरहरू छन् त्यसलाई एउटै खातामा राख्ने,
एउटै खातामा अथवा
उसले एउटै सिस्टमबाट हेर्न सक्ने,
एउटै सिस्टम
घट्यो कि बढ्यो कि भन्ने हेर्न सक्ने सिस्टम चाहिँ डिमेट हो।
एकदम एकदम।
अब यहाँले भनिहाल्नुभयो यो कृषि विकास ब्याङ्कको कुरा, धेरै एकपल्ट कृषि विकास ब्याङ्कले ऋण लिने मान्छेले सेयर लिनुपर्छ अनि ऋण दिन्छु भनेर धेरै किसानहरूसँग कृषि विकास ब्याङ्कको सेयरहरू छ। त्यसै अरू कम्पनीहरू, अरू विभिन्न ब्याङ्कहरूको पनि, विभिन्न सहकारीहरूको पनि ऋण लिनुभन्दा अगाडि सेयर लिनुपर्छ भन्ने छ। कृषि विकास ब्याङ्क, मलाई सोध्नु मन लाग्यो, कृषि विकास ब्याङ्कका हजारौँ कृषकहरूसँग सेयरहरू
हजुर छन्,
उनीहरूलाई थाहै छैन कि,
थाहै छैन,
के भन्न चाहनुहुन्छ?
त्यतिखेर चाहिँ कृषि विकास ब्याङ्कले के गर्थ्यो भने ऋण दिँदाखेरि सेयर सदस्य बनाएर ऋण दिन्थ्यो, त्यो एउटा भयो। त्यसपछि पनि के थियो भने ऋणी जो ऋणी थिए, जसले ऋण लिएका सेयर सदस्य जो सेयर सदस्य थिए, त्यसलाई चाहिँ कृषि विकास ब्याङ्कले के गरेको थियो भने ऋणीहरूलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूलाई सेयर दिने भनेर त्यतिखेर चाहिँ निकालेको थियो। त्यो झन् ऋणीहरूले सेयर त लिएका छन्, अब त्यो सेयरहरू चाहिँ कस्तो छ भने अब गाउँ गाउँमा छ, अब त्यो त्यतिकै, अब त्यो सेयरको महत्त्व कसैले, अब सेयर त लिए तर त्यसको महत्त्व कसैले पनि अब त्यति अहिले जसरी अब हामी कुरा गरिराखेका छौँ एउटा चाहिँ यो महत्त्व, यो स्थितिको महत्त्व चाहिँ कसैले पनि बुझेको छैन। त्यो पनि सम्पत्ति हो है, त्यो पनि बजारमा किनबेच हुन्छ, त्यो सम्पत्ति हामीले बेच्न सक्छौँ, त्यसबाट हामी मुनाफा आर्जन गर्न सक्छौँ भन्ने चाहिँ त्यसको चाहिँ चेतनाको कमी चाहिँ पक्कै पनि छ होइन। अब त्यसले दिने भनौँ, जस्तो अहिले भनौँ कृषि विकास ब्याङ्क जो जोसँग छ, अब कृषि विकास ब्याङ्कले के भनेको छ भने जो मेरा सेयर धनीहरू जो जो छन् तिनीहरूलाई म चाहिँ 100 रुपियाँको दरले फेरि म हकप्रत सेयर दिन्छु भनेर उसले चाहिँ अब अहिले हकप्रत बाँड्न थालेको छ, अब के भने हकप्रत चाहिँ अब अहिले भर्नलाई उसले आह्वान गरेका छ। त्यो भनेको के हो भने बजारमा त यसको 600 रुपियाँ छ, 600-700 रुपियाँ छ, तर कृषि विकास ब्याङ्कले के भनेको छ भने तपाईँहरू मेरा सेयर धनी भएको नाताले तपाईँहरूलाई म 100 रुपियाँमा यो सेयर दिन्छु भनेको 400-500 रुपियाँ कम मूल्यमा दिइराखेका छ। त्यो सेयर जोसँग छ उहाँहरू धेरैलाई थाहा छैन, यो
मैले किन्नुपर्छ,
मैले किन्नुपर्छ,
मेरा लागि त्यो अपर्च्युनिटी
अपर्च्युनिटी ब्याङ्कले दिएको छ, अवसर दिएको छ भन्ने कुरा थाहा छैन। म यही मञ्च मार्फत यहाँ यहीँबाट यो एफएम मार्फत के भन्न चाहन्छु भने अहिले कृषि विकास ब्याङ्कले जसरी हकप्रत दिएको छ गएर भर्नुहोस्, यो सम्पत्ति हो, किन सम्पत्ति बढ्ने हो, यो यो चाहिँ तपाईँको हाम्रो चाहिँ घर जग्गा जस्तै हो, ब्याङ्कमा यसलाई ढिलो पनि राख्न सकिन्छ, यसलाई चाहिँ तपाईँले नगदमा परिवर्तन पनि गर्न सक्नुहुन्छ, तपाईँले यस्तै हामी जस्तै ब्रोकर कहाँ गएर यसलाई बेच्न सक्नुहुन्छ, बेचेर तपाईँले यसलाई नगद लिन सक्नुहुन्छ भने यो चाहिँ 100 रुपियाँमा दिएको छ, तपाईँलाई फाइदा हुने कुरा हो, यो चाहिँ तपाईँले भर्नुभयो भने तपाईँलाई फाइदा हुन्छ, पक्कै पनि फाइदा हुन्छ यसले, त्यो भएर चाहिँ अहिले दिएको छ कृषि विकास, यसका लागि कृषि विकास ब्याङ्कमा अझ सम्पर्क राख्न सक्नुहुने भयो, यहाँहरूले हामी कहाँ आएर सम्पर्क राख्न सक्नुहुने भयो, हामी चाहिँ हामीले सक्दो हामी चाहिँ हामी सहयोग गर्छौँ, यहाँ हाम्रो तर्फबाट पनि सहयोग गर्छौँ, त्यो हकप्रद भर्नुहोस् भन्छ है।
हजुर, यहाँले हकप्रद भन्नुभयो, तर धेरै किसानहरूलाई त्यो हकप्रद सेयर भने के हो भनेर त्यसलाई अलिकति बुझ्ने भाषामा भन्नु।
यसमा के छ भने कम्पनीले जस्तो तपाईँ हामी सेयर धनी भइसकेपछि, कुनै पनि संस्थाको चाहिँ हामी सेयर धनी भइसकेपछि त्यो सेयर त्यो संस्थाले तीन प्रकारको हामीलाई नाफा दिने भयो मुख्यतया। एउटा चाहिँ हामीलाई के गर्छ भने नगद लाभांश भन्छ, कम्पनीले नाफा कमाइसकेपछि मेरो नाफाको यति प्रतिशत नगद तपाईँहरू मेरा सेयरधनी भए बापत तपाईँहरूलाई भयो
भनेर उसलाई नगदकै
नगदै दिन्छ,
मुनाफाबाट
दिन्छ। अर्को उसले के गर्छ भनेदेखि चाहिँ बोनस सेयर भन्छ। बोनस सेयर भनेको के भनेदेखि चाहिँ नाफै हो, नगदै जस्तो हो।
1,00,000 नाफा भयो तिम्रो भागमा, 1,00,000 पऱ्यो, तर तैँले लिन चान्सेस हुनेपछि 1,000 कित्ता सेयर भनेर उसलाई सेयर लिने
नगदको ठाउँमा उसले सेयर दिने भयो। नगदको ठाउँमा उसलाई सेयर धनीको संख्या उसको चाहिँ बढाइदियो,
सेयरको संख्या चाहिँ बढाइदियो।
किनभने त्यतिखेर त्यो कुन अवस्थामा भने त्यो कम्पनीलाई जब पुँजीको आवश्यकता पर्छ, थप पुँजीको आवश्यकता पर्छ, त्यतिखेर उसले के गर्छ भने त्यो नगदको ठाउँमा उसले सेयर दिन्छ, उसलाई त्यो नगदलाई उसले पुँजीमा
कन्भर्ट गर्छ
होइन। एउटा त्यो भयो, अर्को चाहिँ के गर्छ भने हकप्रद सेयर दिन्छ। हकप्रद सेयर पनि पुँजीको आवश्यकताको लागि नै दिने हो, तर कस्तो भने त्यतिखेर त्यो अब त्यसमा चाहिँ के हुन्छ भने नाफाबाट भन्दा पनि सेयर धनीलाई पहिलो हक भन्छ उसले। पहिलो हक कस्तो भने तपाईँ मेरो सेयर धनी भए बापत तपाईँलाई मैले 100 रुपियाँमा यो सेयर दिएँ भने उसले नर्मल पब्लिक पनि त हुन्छ नि त होइन, अरू त्यो सेयर धनी नभएका पब्लिक पनि हुन्छ नि, तर तिनीहरूको हक हुँदैन। त्यो सेयर धनी भएकै कारणले उनीहरूको हक पहिला हुने हो,
त्यही भावनाले त्यसको नाम
हकप्रद सेयर राखेको कारण थियो।
हजुर, अनि एउटा अर्को कुरा सेयरको कारोबारमा, सेयरको कारोबारमा यहाँले अघि पनि सुरुवातमा भन्नुभएको थियो सेयरको कारोबार कति भयो भनेर त्यो मुलुकको आर्थिक मेरुदण्ड अथवा आर्थिक अवस्था मापन गर्न सक्छ। हामी प्राय सुन्ने गर्छौँ आज नेप्से यति घट्यो किनकि सरकार परिवर्तन भयो, अथवा आज को दुईवटा देशको सम्बन्धका कारणले आज सेयर यति घट्यो यति बढ्यो भन्ने खालका विश्वव्यापी रूपमा यस्ता कुराहरू आइरहन्छन्। त्यसको के सम्बन्ध चाहिँ हुन्छ कि सरकारसँग अथवा त्यो आर्थिक व्यवस्थाको सरकार परिवर्तनसँग राजनीतिसँग कस्तो लिङ्केज हुन्छ कि त्यो
मेन चाहिँ आर्थिक कस्तो भने अब राजनीतिक परिवर्तनसँगै अथवा सरकार परिवर्तनसँगै आर्थिक इकोनोमिक एक्टिभिटी भनौँ न आर्थिक क्रियाकलापसँग सम्बन्धित हुन्छ, जस्तो विकासका कुरा होलान् होइन, बजेटका कुरा होलान् अथवा बजारमा पैसा आउने कुरा होलान् होइन, मौद्रिक नीतिका नीतिका कुरा होलान्, अब विभिन्न आफ्नो आफ्नो सरकारको आफ्नो आफ्नो नीति हुन्छ, त्यो नीति अनुसार उनीहरूले बजारमा चाहिँ आर्थिक क्रियाकलाप गराइराखेका हुन्छ। अब सरकार अस्थिर भयो भनेदेखि चाहिँ कस्तो हुन्छ भने अब व्यापार गर्ने मान्छेले आखिर सेयर बजार भनेको पनि के हो भने अरू व्यापारसँग रिलेटेड छ, त्यही भएर यसलाई चाहिँ आर्थिक मेरुदण्ड भनेको कारण थियो कि अरू बजारको अवस्था कस्तो हुन्छ सेयर बजारले त्यो ठ्याक्कै झल्काउने हो। आर्थिक क्रियाकलाप एकदम विकासको दरमा गइराखेका छ, सबैतिर व्यापार सबैतिर राम्रो छ, पसल यहाँले भने जस्तै पसल राम्रा चल्या छन् होइन, गाडीहरूको खरिद बिक्री राम्रो छ, मान्छेको चाहिँ
यात्राहरू आवागमनहरू राम्रो छ, पैसा आइरहेको छ गइरहेको छ
होइन, त्यो भयो भने चाहिँ सेयर बजारलाई पनि राम्रो हुने हो। त्यसको लागि के छ भने आर्थिक नीति चाहिँ राम्रो बन्नु पऱ्यो। अब सरकार चाहिँ बन्ने 6 महिनामा जाने, 6 महिनामा आर्थिक नीति बन्दा बन्दै अर्को सरकार आइसक्छ, फेरि अर्को सरकार बन्छ, फेरि उसले पनि 6 महिना बनाउँदा बनाउँदै अर्को सरकार जान्छ। त्यो आर्थिक नीति नै त्यो बनाएको आर्थिक नीति नै बजारमा चाहिँ प्रयोगमै नआउने भयो कि, अनि इकोनोमिक एक्टिभिटी कसरी बढ्ने, त्यसले गर्दाखेरि विकासको काम कसरी बढ्ने, किनभने सबै आफ्नो आफ्नो पोलिटिकल पार्टिजको आफ्नो आफ्नो नीति त छ, त्यसले गर्दाखेरि के भने एउटा फिक्स नीति बनाएर यसले यो गर्ने भने जस्तो विकासको कामहरू बढ्यो, पैसा भयो, बजारमा लिक्विडिटी धेरै भयो, पैसाको मात्रा बढी भयो भने त अवश्य पनि त्यसले गर्दाखेरि चाहिँ सबैतिर राम्रो गर्दाखेरि त्यसको चाहिँ ऐनाको रूपमा चाहिँ सेयर बजारले प्रस्तुत गरिदिने हो। त्यस कारणले गर्दाखेरि के छ भने
सरकारहरूको नीतिका कारण,
सरकारको नीति मेन चाहिँ सरकार परिवर्तन हुँदाखेरि बजारलाई असर गर्ने कारण यो कुराले जोड्छ, त्यहाँनिर चाहिँ यो आर्थिक इकोनोमिक एक्टिभिटीमा चाहिँ त्यसको चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ त्यसको चाहिँ रोल हुन्छ त्यसको चाहिँ।
हजुर, हामी यो कृषि विकास ब्याङ्कका सेयर धनीहरूका बारेमा कुराकानी गरिरहेका थियौँ। घर घरमा प्रमाणपत्र लिएर लाखौँका सेयरहरू थन्किएका छन्।
हजुर,
त्यो घरमै प्रमाणपत्र थन्काएर राख्दा आर्थिक गतिविधि बढ्छ कि अथवा त्यसलाई अलिकता किन बेचमा अथवा आर्थिक गतिविधिमा ल्याउनु पर्छ?
अवश्य नै बढ्दैन घरमै, अब भनौँ न अब मानौ पैसा चाहिँ घरमा राख्दा के हुने, केही पनि हुँदैन,
त्यस्तै
बक्सामा राखे जस्तै भयो। सेयर पनि त्यो बक्सामा राखेर त्यसको चाहिँ आर्थिक गतिविधि पक्कै पनि बढ्दैन, किनभने त्यो सेयरको मूल्य कति हो र यसको मूल्य मेरो भ्यालु मसँग सम्पत्ति कति छ भन्ने कुरो नै जानकारी भएन सबभन्दा पहिला त। सबभन्दा पहिला के भने त्यो सेयरलाई चाहिँ सम्बन्धित ठाउँमा लगेर मेरो मूल्य यति छ है, मेरो भ्यालु यति छ, यो सेयरको मेरो सम्पत्तिको मूल्य यति छ, मसँग यति छ भन्ने कुरा त्यो सेयर धनीले थाहा पाएन, उसले त्यसपछि अरू एक्टिभिटीमा सपोर्ट गर्ने होला, उसलाई सेयर बेचेर अर्को कुनै बिजनेस गर्नु मन लाग्ला अथवा अर्को कुनै बिजनेसबाट सेयरमा आउनु मन लाग्ला। तर उसलाई के भन्छ भने मैले 100 रुपियाँ खर्च गर्नलाई कम्तीमा मसँग 200 रुपियाँ आउनु पऱ्यो, मसँग 200 रुपियाँ नै छ भन्ने मलाई थाहा छैन भने मैले 100 रुपियाँ कसरी खर्च गर्छु। मेन इम्पोर्टेन्ट मेन महत्त्वपूर्ण कुरा त्यही हो, कुरा त्यही हो, आजको दिनमा मसँग भएको सम्पत्तिको मूल्य त्यसको चाहिँ भ्यालु कति छ, मेरो सम्पत्ति कति छ भन्ने कुरा मलाई थाहा भयो भने त्यो सेयरलाई मैले कन्भर्ट गरेर त्यसलाई चाहिँ परिवर्तन गरेर मूल्यमा नगदमा परिवर्तन गरेर विभिन्न सेक्टरमा त्यसलाई चाहिँ लगानी गर्न पाएँ भने अर्को सेक्टरको पनि विकास हुँदै जान्छ, अर्को सेक्टरको पनि विकास हुँदै जान्छ। त्यसले गर्दा समग्र रूपमा आखिर त्यो फेरि त्यहाँबाट आएको पैसा फेरि सेयर बजारमै आउँछ, सेयर बजार पनि किनबेच हुँदै गर्छ, आर्थिक चाहिँ गतिविधि यसरी पनि बढ्दै जाने हो।
हस् श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो सौगात 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ दीपशिखा धितो पत्र कारोबार कम्पनी प्रालीका महाप्रबन्धक विष्णुराज ओझा। हामीसँग अन्तिम खण्ड बाँकी नै छ, अझै सेयर बजारका बारेमा सेयरका बारेमा तपाईँहरूसँग कुराकानी गर्ने नै छौँ, तर अहिले पनि फेरि पालो भएको छ ब्रेकको। यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज 93.8 मेगाहर्ज दिनेश एफएमको तरङ्गसँगै बैतडीको रेडियो सौगातमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ दीपशिखा धितो पत्र कारोबार कम्पनी प्रालीका महाप्रबन्धक विष्णुराज ओझा। हामीले सेयरका बारेमा, सेयर बजारका बारेमा तपाईँहरूलाई जानकारी गराइरहेका छौँ। तपाईँका कुनै जिज्ञासा छन् भनेपछि 0915269338 लाइनमा तपाईँ टेलिफोन गर्न सक्नुहुन्छ, तपाईँका जिज्ञासा मेटाउने प्रयास हामी गर्छौँ। हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ, सेयर मूल्यका बारेमा हामी थोरै कुराकानी गर्छौँ। सेयरको मूल्य कसरी तोकिन्छ कि हामीले 100 रुपियाँमा सेयर किन्यौँ, 700-800 रुपियाँ एउटा किताको भएको छ भन्छौँ, कसले तोक्छ?
यसमा के छ भने दोस्रो बजारमा यो सेयर लिस्टेड हुँदाखेरि, दर्ता हुँदाखेरि यसको नेटवर्थ भन्छ, नेटवर्थ भनेको ब्याङ्कसँग त्यो संस्थासँग, ब्याङ्कै नभनौँ विभिन्न छन् अब यहाँ, त्यो संस्थासँग सम्पत्ति कति छ, तिर्नुपर्ने उसको दायित्व कति छ, त्यो सबै घटाएर जुन निकाल्छ त्यसलाई नेटवर्थ भन्छ। त्यसको आधारमा त्यो नेट भ्यालुको आधारमा कति निकाल्छ नेटवर्थ पर, अनि त्यसलाई उसको टोटल नम्बर अफ सेयर कति छ, सङ्ख्याले घटाएर पर सेयरको आम्दानी, नेटवर्थ पर सेयर आउने भयो। त्यसको आधारमा त्यसको 2 गुणा 3 गुणा 5 गुणासम्म त्यसको एउटा आधार मानेर नेपाली स्टक एक्सचेन्जले के गर्छ, पहिलो मूल्य यतिमा कारोबार गर्ने भनेर नेपाली स्टक एक्सचेन्जले एउटा मूल्य तोकिदिन्छ। त्यसपछि त सबै माग र पूर्तिकै नियम भयो, माग धेरै भयो भने बढ्दै जान्छ, अब पूर्ति धेरै भयो भने चाहिँ अब मान्छेसँग धेरै सेयर छ, अब त्यो पूर्ति भयो भने त्यो घट्दै जाने हो सामान्य, त्यसपछि त माग र पूर्तिकै नियम हो। अब माग र पूर्तिमा अब होला, अब यो अघि हामीले कुरा गरे जस्तै अब आर्थिक क्रियाकलापका कुरा भए, यी कुराहरू त त्यसपछि सरकार परिवर्तनका यी कुरा त पछि रहे, तर सुर पहिलो कुरा, पहिलो मूल्य भनेको स्टक एक्सचेन्जले, नेपाली स्टक एक्सचेन्जले दर्ता गर्दाखेरि कारोबार गर्नलाई स्वीकृति दियो र पहिलो कारोबार अब हुन्छ यति मूल्यमा हुन्छ, नेपाली स्टक एक्सचेन्जले पहिलो मूल्य तोक्ने हो।
हजुर, अनि अर्को कुरा, अलिकता बजारमा तपाईँसँग भेट हुनुभन्दा अगाडि एउटा सेयर बजारकोमा धेरै युवाहरू गएका छन् आजभोलि,
हजुर,
4-5 हजार रुपियाँ दिनको मजाले बसी कमाउँछन्, कसको सेयर कति बढ्या छ कति घट्या छ त्यो हेर्छन् र अनि राम्रो कमाइ गरेका छन्, यङहरूको आकर्षण चाहिँ बढ्या छ है भन्ने कुरा पनि सुनिन्छ, के त्यस्तो हो अथवा कसरी मुनाफा छ? के
स्वाभाविक एकदम स्वाभाविक हो, यो दुईवटा कुरा मेन चाहिँ अब मुनाफाको के छ भने अब धेरै अब सबैले अब भनौँ न अब युवाहरूले अब भनौँ न अब पसल हेरौँ, अब सबैले पसल गरिराखेका छन्, सबैले अब एउटै व्यापार गर्नुभन्दा यो नितान्त फरक व्यापार हो, युवाहरूको लागि त एकदमै सम्भावना छ यसमा, के भने अब जानकारी पनि लिन सक्ने, जानकारी हुने, जस्तो आज किन्यो नाफा भयो, अहिले आज किनेर नाफा भयो, चार दिन पाँच दिनमै बेच्न पाइने, आज किनेको सेयर
500 किनेको सेयर 2 दिनपछि 200 रुपियाँ बढ्यो अथवा 100 रुपियाँ
तुरन्तै बेच्न पाउने, त्यसलाई तुरन्तै नगदमा कन्भर्ट के भने परिवर्तन गर्न पाउने,
त्यसका ग्राहकहरू कसरी जोडिन्छ कि, जसरी मसँग 100 किता सेयर छ, मैले आज बेच्नु पर्यो भनेपछि मैले तुरन्तै पाउँछु आज?
पाइन्छ, कस्तो हुन्छ भने यसमा कस्तो छ भने हाम्रो
ब्रोकरले किनिदिन्छ,
ब्रोकरले किन्दैन, यसमा कस्तो छ भने हामी 50 जो ब्रोकर भने हामीले मेन केन्द्रका ब्रोकरहरू लगायत अब अरू हामी जति छौँ ब्रोकरहरूको एउटा चाहिँ के भने यो कम्प्युटराइज एउटा नेटवर्क छ, त्यो चाहिँ भित्र रहेर लगानीकर्ता जहाँको पनि रहनसक्छ, विराटनगरको पनि रहनसक्छ, काठमाडौँको पनि रहनसक्छ, पोखराको पनि रहनसक्छ, धनगढीकै पनि रहनसक्छ, यहाँले चाहिँ के भने मेरो कम्पनीको सेयर यति किता यतिमा मेरो कम्पनीको सेयर बेच्ने भनेपछि अब त्यतिमा यति प्राइसै भनेर त अब जान सक्ला नसक्ला, तर उसले हेर्दाखेरि यतिमा म बेच्छु है, चलिराख्या रेडियो छ यो रेटमा म बेच्छु भनेपछि उसले बेच्न सक्ने भयो,
त्यो तपाईँको नेटवर्कमा थाहा हुने भयो,
त्यो चाहिँ त्यहाँ लगभग त्यो नेटवर्कमा थाहा हुने भयो, यतिमा बेच्न सकिन्छ यतिमा किन्न सकिन्छ। अहिले त एप्समा
नै म बेच्छु भन्ने कुरा चाहिँ कसरी थाहा पाउने कि, जसरी मैले कुनै सेयर किन्न थालेँ भने यसको यो मान्छेसँग भएको सेयर चाहिँ उसले बेच्न थालेछ भन्ने कुरा तपाईँहरूलाई जानकारी हुन्छ?
हुँदैन, बेच्ने मान्छे हामीलाई थाहा हुँदैन, अथवा बेच्न मौका आयो भने थाहा हुने भयो, मलाई मेरो ब्रोकरमा बेच्न आउने मान्छे अथवा किन्न आउने मान्छेको बारेमा मलाई थाहा हुने भयो, मलाई अर्को ब्रोकरमा चाहिँ किन्ने मान्छे अथवा बेच्ने मान्छेको विषयमा मलाई थाहा हुँदैन, त्यो थाहा नहुनु राम्रो कुरा पनि हो किन, त्यो फेरि
त्यहाँ बिजनेसको एउटा सिद्धान्त
फेरि म्यानिपुलेसन हुन थाल्छ। मेन चाहिँ कस्तो हुन्छ भनेदेखि यहाँको लगानीकर्ता कोही म कहाँ बेच्न आयो, उसले एक त अहिले राम्रो नेपाली स्टक एक्सचेन्जले एउटा राम्रो के गर्दा एप्स बनाइदिएको छ जसमा चाहिँ किन्ने मान्छे र बेच्ने मान्छे भनौँ सङ्ख्या किन्ने यति यतिमा छ यति किता छ बेच्ने यति यतिमा छ यति
यो कम्पनीको छ भनेर डिटेल दिन्छ,
त्यो हेर्नु मोबाइलमै हेर्न सक्छ,
मोबाइलै
उनीहरूले हेर्न सक्छन्, त्यहाँ हेरेर पनि ल म यति किता यतिमा बेचिदिनुहोस् है भन्यो भने त्यो तुरन्तै बिक्री हुन्छ उसको, तुरन्तै उसले बेच्यो भने उसले पाँचौँ दिनमा पैसा पाइहाल्छ, उसको नगद हुने भयो, उसले आज किन्यो तिन दिनमा चार दिनमा बेच्न पाउने भयो, उसलाई यो त एकदमै राम्रो छ यसमा त, किनभने नगदमा लगानी गर्न के भने परिवर्तन गर्न पाउँछ, अब सस्तोमा किनेर म माथि बेच्न पाउने होइन, म यो राम्रो कम्पनीको सेयर किन्छु म यसलाई बेच्दिनँ, छ महिना राख्छु एक वर्ष राख्छु, किन प्रत्येक वर्ष त कम्पनीहरूले मुनाफा त दिनै पर्छ, भने यो राम्रो कम्पनी छ यसको सामान राम्रो छ म एक वर्ष राखेर म यसलाई त्यसपछि बेच्छु भन्न पनि सक्ने भयो।
भनेपछि त्यो कम्पनीले वर्षमा आफ्नो ओभरअल अडिट गरिसकेपछि अथवा हेरिसकेपछि जुन मुनाफा भयो त्यो सेयरदाताको खातामा हालिदिन्छ,
मुनाफाको केही पर्सेन्ट चाहिँ उसले आफ्नो रिजर्भमा लाने भयो किनको कम्पनीलाई पनि बलियो बनाउँदै लानु पऱ्यो, त्यसको केही पर्सेन्ट चाहिँ उसले चाहिँ आफ्नो सेयर धनीलाई दिनै पऱ्यो मुनाफा हुने बित्तिकै सेयर धनीलाई त उसले दिनै पऱ्यो, म तपाईँ उसले त वार्षिक रूपमा चाहिँ त्यो सेयर धनीले त्यो मुनाफा पनि लिन सक्छ, त्यसमा पनि गर्न सक्ने भए छोटो छ, अब त्यो भयो अलि लामो समयको लागि लगानी भयो, छोटो समयको लागि लगानी होइन म किन्छु आज मलाई यति नाफा भयो भने म बेच्छु पनि भन्न सक्ने भयो, भनेको युवाहरूलाई त यो एकदमै राम्रो छ यसको लागि, किनभने अब पसल पनि गरिराखेका छन्, पसल सँगसँगै यो व्यापार पनि गर्न सक्ने भयो, किनभने यो व्यापार भनेको 11 बजीदेखि 4 बजीसम्म मात्रै हुन्छ र आफ्नो पसलमै बसेर कारोबार गर्न सक्ने भयो होइन, त्यसका लागि भनौँ अब यो चाहिँ फुल टाइम चाहिँ त्यसलाई दिइराख्नुपर्छ भन्ने छैन, बिहान बेलुका अलिकति आर्थिक गतिविधिको रूपमा चाहिँ बिहान बेलुका यसो चाहिँ अध्ययन गर्ने र बाँकी चाहिँ पसलमै बसेर पनि उसले चाहिँ फोनबाट ल मलाई यो किनिदिनुहोस् बेचिदिनुहोस् भन्न सक्ने भयो, उसले अर्को कुनै काम गर्दा गर्दै पनि यो काम गर्न सक्ने भयो, सबभन्दा राम्रो पक्ष त यो छ यसको सुन्दर पक्ष अहिले यहाँको लागि चाहिँ भने युवाहरूले चाहिँ गर्ने हो भने युवाहरूको लागि अब व्यापार त अब सबैले गरिराखेका छन् तर जो युवा साथीहरू छन् बेरोजगार छन् अब के गर्ने भन्ने सोचिराखेका छन् उहाँहरूले सेयर बजारमा आएर चाहिँ आउने हो भने उहाँहरूलाई राम्रै नाफा हुन्छ राम्रै फाइदा हुन्छ, अहिले चाहिँ किनेको पैसा भनौँ सामान्यतः के भने नगदमा तुरन्तै परिवर्तन गर्न पाउने
पढे लेखेका युवाहरूले दीपशिखामा हुने दीपशिखाले यी कुरा सिकाइदिन्छ
हामी दिन्छौँ हामी काउन्सिलिङ पनि गर्छौँ हामी नयाँ युवा साथीहरूलाई जसलाई जानकारी छैन सेयर भने के कसरी गर्ने के गर्ने भने हामी चाहिँ हामी भन्छौँ सुरुमा हामी उहाँहरूलाई भन्छौँ तथापि हामीले चाहिँ यसका बारेमा यो गर्नुहोस् यो गर्नुहोस् यसको यो हो यसरी गर्ने भनेर हामी पहिलो स्टेजमा उहाँहरूलाई हामी साथीहरूलाई हामी भन्छौँ त्यसपछि उहाँहरूले ल यो धेरै ठुलो मार्केट छैन नेपालको मार्केट एकदमै सजिलो पनि छ खासै भन्ने हो भने अब 230-231 कम्पनी मात्रै छन् लिस्टेड त्यसमा पनि ब्याङ्किङ समूह चाहिँ बढी हाबी छ अरू समूह धेरै छैनन् एकदम सानो बजार हो यो बजारमा 5-7 दिन चाहिँ उहाँहरूले लगानी गर्ने हो भने ल यो बजारको बारेमा धेरै कुरा जानकारी पाउनुहुन्छ अब सक्नुहुन्छ उहाँहरूले मैले किन म त आफू अब मेरो करियरको अब 14-15 वर्ष मैले यहीँ बिताएँ यो अनुभवले पनि म के भन्छु भने 5-7 दिन 10 दिन 2-3 वटा ट्रान्जेक्सन कारोबार गऱ्यो भने यो बजारको बारेमा कसरी कारोबार गर्ने भन्ने अथवा चाहिँ कस्तो प्रकारको कम्पनीहरू किन्ने भन्ने कुरामा साथीहरूले चाहिँ हाम्रो यहाँ सेयर धनी साथीहरूले चाहिँ त्यसको बारेमा राम्रो जानकारी गरेर आफै कारोबार गर्न सक्छन् जस्तो मलाई लाग्दछ।
जसरी कारोबार हुँदाखेरि मानौँ एउटा कम्पनीको सेयरको मूल्य आज 500 रुपियाँ परेको छ
हजुर
500 पुगेको छ
हजुर
अनि त्यो मान्छे बेच्न थाल्यो भनेपछि आज 500 पुगेको छ मलाई 500 नै दे भन्छ कि अथवा 400 आज त म 500 पुगेको छ तर म 400मै दिइदिन्छु भनेर त्यो डिलिङ चाहिँ कसरी हुन्छ कि खास गरी
डिलिङ यस्तो हुन्छ अब त्यसमा के हुन्छ भने मान्छेको आवश्यकताको कुरा भयो होइन मेन चाहिँ आवश्यकताको कुरा जस्तो कस्तो भने मैले सेयर किनेँ मैले 500मा किनेँ मैले 500मा किनेँ 500मा किनिसकेपछि त्यसको 3-4 दिनपछि मलाई पैसाको आवश्यकता भयो मानौ एकछिनलाई तर बजार अब घटिराखेको अवस्था छ मलाई त्यो पैसाले मलाई के लाग्यो भने मैले यहाँ 100 रुपियाँ घाटा खाएर बेच्दाखेरि त्यो 100 रुपियाँभन्दा बढी मुनाफा म अर्को कुनै ठाउँमा पनि कमाउन सक्छु उनीहरूले 400मा पनि दिन्छ होइन भने मैले के बुझ्ने भयो भने म 500मा किनेको घाटामा किन बेच्ने जुन दिन 500भन्दा माथि जान्छ अथवा म 1 वर्ष कुर्छु नि त त्यसको नाफा बरु कम्पनीले त मलाई मुनाफा त पछि दिन्छ कुनै न कुनै दिन त 500भन्दा माथि जाला त्यो दिन बेचौँला भने पनि सोचाइराखेर मान्छेले कसैले लङ टर्म त्यसलाई लामो समयसम्म होल्डिङ गर्छ भने कसैले होइन म यति पैसाले यति घाटा खाए बापत योभन्दा बढी चाहिँ म अर्को ठाउँबाट कमाउन सक्छु भन्ने उद्देश्य सोचेर पनि उसले त्यति त्यहाँनिर घाटा खाएर चाहिँ उसले बेच्छ अथवा उसले चाहिँ यो कम्पनी मलाई त्यति राम्रो लागेन उपयुक्त लागेन योभन्दा बढी त अर्को कम्पनीमा सम्भावना छ है बरु यसमा 50 रुपियाँ घाटा खाउँ तर अर्को कम्पनीमा 100 रुपियाँ कमाइ हुन्छ भने 50 रुपियाँ त मलाई मुनाफै हुन्छ भन्ने हिसाबले पनि त्यहाँनिर घटाएर
एउटा बेचेर अर्को किन्नका लागि पनि उसले अलिकति घाटा खाएर पनि
गर्न सक्छ त्यो सम्भावना हुन्छ
त्यो किन्ने बेच्ने बिचको कुराकानीको आधारमा चाहिँ कतिमा किन्ने भन्ने कुरा
त्यो चाहिँ त्यहाँ देखिराखेको हुन्छ स्टक एक्सचेन्जले एउटा एप्सै बनाइदिएको छ अथवा विभिन्न अरू इन्टरनेट साइटहरूमा पनि छ त्यो किनेर किन्ने कतिमा छन् कति कित्ता छन् बेच्ने कति कतिमा छन् कति कित्ता छन् भन्ने कुरा प्रश्न रूपमा हेर्न सकिन्छ त्यसमा चाहिँ हामी भनिदिन्छौँ
त्यो कित्ता भनेको खास गरी बुझ्ने गरी भन्ने हो भनेपछि एउटा सेयरलाई एउटा सेयर कित्ता भन्यो
एउटा सेयर
र त्यसको वास्तविक मूल्य अथवा खोल्दाखेरिको मूल्य भने 100 रुपियाँ होइन त
सुरुमा खोल्दाखेरिको मूल्य 100 रुपियाँ अहिले चाहिँ अब खास त्यो 3 खास डिस्काउन्टमा पनि खोल्छ पार भ्यालुमा पार डिस्काउन्ट भनेको 100 रुपियाँभन्दा मुनि भयो पार भ्यालु भनेको 100 रुपियाँ भयो अथवा प्रिमियम भन्छ त्यो 100 रुपियाँभन्दा माथि हुन्छ त्यसमा चाहिँ हाम्रो चाहिँ नेपाल टेलिकम 600मा खुल्या थियो
र उसको किता 600मा खुल्यो
त्यो प्रिमियम
मुनाफामा गयो
धेरै पहिले मुनाफामा गएको हुनाले उसले मेरो कम्पनी यति मुनाफामा छ
यति खोल्यो भने बेचिन्छ
यति बेचिन्छ अन्त तिमी तपाईँहरूलाई यति मूल्य पर्छ भने उसले प्रिमियम आफ्नो प्रिमियम लिएको उसले चाहिँ आफ्नो गुडविल बाबतको प्रिमियम लिएको चिलिमे हाइड्रो पावर 401मा खोलेको होइन यिनीहरू चाहिँ 100 रुपियाँभन्दा माथि खोलेका प्रिमियममा खोलेका कम्पनी नर्मली चाहिँ 100 रुपियाँमै खोल्छन् केही प्रिमियममा खोल्न सक्छन् अहिले डिस्काउन्टमा चाहिँ नेपालमा प्र्याक्टिस छैन प्रिमियम र पार भ्यालुको चाहिँ नेपालमा प्र्याक्टिस भइसकेको छ
नेपाल स्टक एक्सचेन्जले तैँले यो 100 रुपियाँभन्दा बढाउन सक्दैनस् भन्ने खालको नियम छैन अथवा उसको गुडविलका कारणले उसले 600, 700, 800 जति पनि खोल्न सक्ने भयो
नेपाल स्टक एक्सचेन्जको रोल कहाँनिरबाट हुन्छ भने नेपाल स्टक एक्सचेन्जको रोल प्राइमरी मार्केटमा हुँदैन खासै दोस्रो बजारमा हुने हो नेपाल स्टक एक्सचेन्जले दोस्रो बजारको कारोबारको नियमन गर्ने हो अनुगमन गर्ने हो
त्यो एकचोटि श्रोताहरू थुप्रै सुनिरहनु भएको छ यो प्रारम्भिक अथवा प्राथमिक बजार र दोस्रो बजार हामीले भन्यौँ त्यसका बारेमा अलिकति छोटो छोटोमा हामी कार्यक्रमको अन्ततिर
एकदमै प्राथमिक बजार भनेको के भयो भने एउटा कम्पनी खुल्यो कम्पनीले खुलेपछि उसलाई थप पुँजीको आवश्यकता भयो भने उसले के गर्छ भने बजारमा रहेका साना पुँजीहरू अथवा बजारमा जो सेयरधनीहरू नभएका छन् उनीहरूलाई के गर्छ भने ल तिमीहरूले यति सेयर किन जुन आह्वान दिन्छ त्यो प्राथमिक बजार भयो त्यो चाहिँ कम्पनीले चाहिँ खटाएको सेयर रजिस्टर भन्छ त्यसले त्यो काम गरिदिने भयो
त्यो आम पब्लिक लागि खोलिएको
आम पब्लिकको लागि प्राथमिक बजार भयो
हजुर
त्यो चाहिँ धितोपत्र बोर्डको नियमनमा सिधै अनुगमन नियमनमा पर्छ भने त्यसपछि त्यसको सर्ट केही समयपछि 2-3 महिनापछि त्यो दोस्रो बजारमा के हुन्छ भने सम्पत्ति सेयर त भयो सेयर हस्तान्तरण त हुनु पऱ्यो नि सम्पत्ति भएपछि हस्तान्तरण हुनु पऱ्यो खरिद बिक्री हुनु पऱ्यो भने के गर्छ भने त्यो कम्पनीले ल मेरो कम्पनीको सेयर पनि खरिद बिक्री गरिपाउँ भनेर दोस्रो बजारमा दर्ता गर्न जाँदाखेरि नेपाल स्टक एक्सचेन्जमा जान्छ नेपाल स्टक एक्सचेन्जले त्यसको हेरेर स्वीकृति दिने काम त्यसको मूल्य तोक्ने काम त्यसपछि नेपाल स्टक एक्सचेन्ज गरेपछि त्यहाँबाट रोल
नेपाल स्टक एक्सचेन्जमा गएको कुरा चाहिँ दोस्रो बजारमा
यसरी त्यसपछि आउने भयो हजुर
हजुर
त्यसको काम हामीले गर्छौँ
हजुर श्रोता हामी कार्यक्रमको एकदमै अन्त्यतिर छौँ अब जसरी धनगढीमा यत्रो प्रयास गर्नुभएको छ अब यो क्षेत्रका युवाहरू यो क्षेत्रका सेयरधनीहरू जसलाई सेयरका बारेमा जानकारी छ उहाँले त गरिरहनु भएको छ होला जसलाई जानकारी छैन हामीले अघि कुराकानी गऱ्यौँ कृषि विकास बैङ्कको सेयरको कुराहरू जो किसानहरूसँग सेयर छ र जानकारी छैन के चाहिँ सहयोग गर्नुहुन्छ अथवा के भन्न चाहनुहुन्छ अन्तमा
उहाँहरूले चाहिँ अब जोसँग सेयर छ आउनुहोस् दिपसेकामा आउनुहोस् हामीले हाम्रो तर्फबाट काउन्सिलिङको रूपमा हामी सक्दो सहयोग गर्छौँ दिपसेकामा आउनु नसक्ने अथवा अलिक टाढा छन् कोही यहाँबाट भने त्यहीँ गएको कृषि विकास ब्याङ्कमा जानुहोस् शाखामा जानुहोस् के हो त यो हकप्रत भर्नै पाइप दिन दिन भनिरहेको छ के हो त भनेर एकचोटि चाहिँ त्यहाँ जानुहोस्, बुझ्नुहोस् यसको बारेमा, यो बुझ्नुहोस्, अनि त्यो हक्रो चाहिँ नछोड्नुहोस्, नछुटाउनुहोस्, त्यो भर्नुहोस्। त्यो सम्पत्ति हो, त्यो त्यसको मूल्य बजारमा पाउनुहुन्छ।
त्यो अपर्च्युनिटी तपाईँहरूले
नगुमाइरै
पाउनुहुन्छ,
धेरै बिरलै पाउनुहुन्छ, नगुमाइदिनुहोस्। योभन्दा अगाडिको पनि चाहिँ बोनस सेयर दिएको छ कृषि विकास ब्याङ्कले, मैले धेरै ठाउँमा देखेँ, त्यो कसैले लिएको छैन। त्यो पनि लिनुहोस्, त्यसपछि त्यो लिएर आएर दीपसिकामा आउनुहोस्, त्यसलाई डिमान्ड गर्नुहोस्, अवगत गर्नुहोस्, दीपसिकामा कसरी पैसा बन्छ, यसको कसरी तपाईँले यसलाई पैसामा चाहिँ परिवर्तन गर्न सक्नुहुन्छ, दीपसिकाले त्यो तपाईँहरूलाई भनिदिन्छ। हामी सम्पूर्ण त्यो गरिसकेपछि प्रक्रिया हामी तपाईँहरूलाई सिकाइदिन्छौँ, पुरा गर्न सिकाउँछौँ। आउनुहोस्, त्यही नै हो भन्ने भन्न चाहन्छु म।
हस्, आफ्नो यत्रो महत्त्वपूर्ण समय हामीलाई दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद दिनेश, एफएमको युनिट साथीहरूलाई पनि यस्तो महत्त्वपूर्ण कुरा राख्न दिनुभयो। मैले जानेका कुरा मलाई चाहिँ यहाँ हाम्रो सुर पैसामेली हाम्रा शेरधनी जनतालाई चाहिँ के भन्न मौका दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
हस् हस्त श्रोता, तपाईँसँग बस्ने धेरै मन थियो तर समयले नेटवर्क काटिसकेको छ। प्राविधिक मित्र रामदास राणा हुनुहुन्छ, उहाँले समय घर्किसकेको सङ्केत गरिसक्नु भएको छ। फेस टु फेसमा आइदिनु भएकोमा दीपसिका धितो पत्र कारोबार कम्पनी प्रालीका महाप्रबन्धक विष्णुराज ओझालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अर्को हप्ता फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आउने बाचा गर्दै शिवराज भट्ट बिदा हुन्छु। नमस्कार।